بسم الله اوله واخره. آیت نمبر ہے 97. اور جبرائیل علیہ السلام اور میکائیل علیہ السلام سے یہود کی دشمنی کا ذکر آ رہا ہے. اعوذ باللہ من الشیطان الرجیم. قل من کان عدواً لجبریل. اے نبی کہہ دیجئے صلی اللہ علیہ وسلم کہ جو کوئی ہے دشمن جبرائیل علیہ السلام کا, فَإِنَّهُ نَزَّلَهُ عَلَىٰ قَلْبِكَ بِإِذْنِ اللَّهِ, تو بے شک وہ تو نازل ہوتے ہیں آپ صلی اللہ علیہ وسلم کے قلب مبارک پر اللہ کے حکم سے, یعنی قرآن کی وحی لا کر. مُصَدِّقًا لِمَا بَيْنَ يَدَيْهِ, اور قرآن تصدیق کرتا ہے ان کتابوں کی جو اس سے پہلے نازل کی گئیں. وَهُدًى وَبُشْرَىٰ لِلْمُؤْمِنِينَ, اور قرآن ہدایت ہے اور خوشخبری ہے ایمان والوں کے لیے. من کان عدوا للہ وملائکته ورسله, جو کوئی ہو دشمن اللہ کا اور اس کے فرشتوں کا اور اس کے رسولوں کا, وجبریل ومیکال, اور جبرائیل علیہ السلام اور میکائیل علیہ السلام کا, فإن اللہ عدو للکافرین, تو یقیناً اللہ بھی دشمن ہے ان کافروں کا. یہ یہود کو کیا دشمنی تھی؟ ایک تو یہ کہ وہ کہتے تھے کہ آخری وحی بھی بنی اسرائیل کی طرف بھیجی گئی تھی, لیکن یہ معاذ اللہ جبرائیل علیہ السلام ہے جو بنی اسماعیل کی طرف لے گئے. اسی طرح حضرت میکائیل علیہ السلام بارش اور رزق پر مقرر کیے گئے, تو یہود کو یہ دشمنی تھی کہ انہوں نے ہم پر عذاب جو ہے وہ لے کر آئے اور ہمارا رزق جو ہے ان کی وجہ سے تنگ ہو گیا, تو اس وجہ سے ان فرشتوں سے یہود نے دشمنی کی. تو یہاں اللہ تعالیٰ بیان کر رہے ہیں کہ اللہ اور فرشتے اور انبیاء یہ ایک جماعت ہے, ان میں سے کسی ایک سے دشمنی کرنا گویا سب سے دشمنی کرنا. آگے صداقت قرآن بیان ہو رہی ہے. فرمایا وَلَقَدْ أَنزَلْنَا إِلَيْكَ آيَاتٍ بَيِّنَاتٍ, اور یقیناً ہم نے نازل کیا نبی صلی اللہ علیہ وسلم کی طرف واضح آیات, وَمَا يَكْفُرُ بِهَا إِلَّا الْفَاسِقُونَ, اور نہیں انکار کرتے ان کا مگر فاسق لوگ. یہود کی عہد شکنی کا ذکر. أَوَكُلَّمَا عَاهَدُوا عَهْدًا, کیا جب کبھی بھی کیا انہوں نے کوئی وعدہ, نَبَذَهُ فَرِيقٌ مِّنْهُمْ, تو پھینک دیا اس کو ان میں سے ایک گروہ نے, بل اکثرهم لا یؤمنون, بلکہ ان میں سے اکثر ایمان نہیں رکھتی. یہ یہود کا حال بیان کیا جا رہا ہے, لیکن آج ہماری اکثر کا یہی حال ہے, ایمان جو ہے اس کی جو کیفیت ہے وہ نظر آ رہی ہے. آگے پہ یہود کا 20 جرم, کتاب کو نظر انداز کر دینا. فرمایا ولما جاءهم رسول من عند اللہ, اور جب بھی آیا ان کے پاس رسول اللہ کی طرف سے, مصدق لما معهم, جو تصدیق کرنے والی ہے لے کر, یعنی اس کتاب کو جو تصدیق کرنے والی ہے اس کا جو ان کے پاس ہے, نبذ فریق من الذین اوتوا الکتاب, تو پھینک دیا ہے گروہ نے ان لوگوں میں سے جنہیں دی گئی تھی کتاب, کتاب اللہ وراء ظهورهم, اللہ کی کتاب کو اپنی پیٹھوں کے پیچھے, کانہم لا یعلمون, گویا کہ وہ جانتے ہی نہ. تو یہاں یہ آیت بڑی مشہور ہے اس حوالے سے کہ ہم قرآن کو پیٹ نہیں کرتے, کیونکہ اس آیت میں یہ بیان ہو رہا ہے کہ یہود کو کتاب دی گئی لیکن انہوں نے اس کتاب کو اپنے پیٹ کے پیچھے پھینک دیا. لیکن یہاں مطلب سمجھ لیجیے, کوئی بھی یہودی ایسا نہیں ہے جس نے تورات کو اٹھا کر اپنے پیٹ کے پیچھے پھینکا ہو. پیٹ پیچھے کرنے سے مراد یہ ہے کہ اس پر عمل نہ کرنا, جو احکامات دیے ہیں ان احکامات پر نہ چلنا, یہ اصل میں پیٹ دکھانا. تو ہم قرآن کو ویسے تو پیٹ نہیں کرتے, لیکن پوری زندگی کا رخ ہم نے قرآن سے موڑا ہوا. تو یہ قرآن کا ادب نہیں ہے کہ اس کے خلاف زندگی گزاری جائے, بلکہ قرآن کا ادب یہ ہے کہ قرآن کو سامنے رکھا گیا اور زندگی قرآن کے احکامات کے مطابق گزاری جائے. آگے یہود کا 21 جرم آ رہا ہے, عمل کے بجائے عملیات. اور یاد رکھیے, جب قومیں نیک اعمال سے پیچھے ہٹتی ہیں اور دین سے پسپائی اختیار کرتی ہیں, تو نیک اعمال کی جگہ عملیات اور جادو ٹونے اس طرح کے کاموں میں کا شکار ہو جاتا. آج آپ ہماری قوم کا بھی حال دیکھیں, کراچی سے لاہور تک کا سفر کریں ریلوے لائن سے اور ٹرین میں, تو آپ کو دیواروں پر یہی سارے اشتہارات نظر آئیں گے کہ فلاں عالم اور فلاں نجومی اور فلاں سے جو ہے وہ آپ یہ کام کروا لیجئے, اس سے جادو کروا لیجئے. تو وہ قومیں جو ایمان میں پیچھے ہوتی ہیں وہ پھر اس طرح کی جادو ٹوٹکوں میں پڑ جاتی ہیں. چنانچہ آیت نمبر 102 فرمایا وَتَّبَعُوا مَا تَتْلُو الشَّيَاطِينُ عَلَى مُلْكِ سُلَيْمَانَ, اور انہوں نے پیروی کی اس چیز کی جو پڑھتے پڑھاتے تھے شیاطین جو ہے حضرت سلیمان علیہ السلام کے دور میں. وَمَا كَفَرَ سُلَيْمَانَ, اور نہیں کفر کیا تھا سلیمان علیہ السلام نے. وَلَكِنَّ الشَّيَاطِينَ كَفَرُوا, اور لیکن شیطانوں نے جو ہے وہ کفر کیا. تو یہ یہود نے انبیاء کرام پر تہمتیں لگائی ہیں, نقل کفر کفر نہ باشد, معاذ اللہ انہوں نے حضرت داؤد علیہ السلام حضرت سلیمان علیہ السلام کو کہا کہ یہ جادوگر تھے, معاذ اللہ ثم معاذ اللہ. حضرت لوط علیہ السلام پر ان کی بیٹیوں کے حوالے سے تہمت لگائی, اور حضرت داؤد حضرت یحییٰ علیہ السلام کے بارے میں کہا کہ وہ اپنے والدین پر بڑے سختی کرتے تھے اور نافرمان تھے, معاذ اللہ ثم معاذ اللہ. تو قرآن نے ان کے ان الزامات کا جواب دیا, اس کا رد کیا ہے. چنانچہ حضرت سلیمان علیہ السلام کے بارے میں اللہ تعالیٰ فرما رہے ہیں کہ انہوں نے ہرگز جادو نہیں کیا, کفر نہیں کیا, بلکہ یہ شیطانوں نے یہ کام کیا. یعلمون الناس السحر, اور وہ سکھاتے تھے لوگوں کو جادو. فرمایا وما انزل علی الملکین ببابل, اور نہیں اتارا گیا ان دو فرشتوں کو بابل میں, ہاروت و ماروت, جن کے نام ہاروت اور ماروت تھے. وما يعلمان من احد حتى يقولا, اور وہ نہیں سکھاتے تھے کسی ایک کو بھی, یہاں تک کہ وہ کہتے تھے انما نحن فتنة فلا تكفر, کہ ہم تو امتحان کے لیے, پس تم ہم سے جادو سیکھ کر کفر نہ کرو. اسی طرح سمجھ لیجئے جادو سیکھنا سکھانا کرنا کروانا یہ سب کفر ہے, اور یہ ایک گندا علم ہے اور اس سے کسی خیر کی توقع نہیں. حضرت سلیمان علیہ السلام کے زمانے میں لوگوں کو اس کا بہت شوق ہو گیا تھا, کیونکہ جنات بھی حضرت سلیمان علیہ السلام کے قبضے میں تھے اور جنات کے ذریعے جادو کا سارا کام کیا جاتا ہے. اور چنانچہ حضرت سلیمان علیہ السلام نے وہ جادو کی تمام کتابیں منگوا کر اپنے تخت کے نیچے دبا دی تھی اور یہ معاملہ جو ہے ختم کیا گیا تھا. لیکن یہود کہتے ہیں کہ وہ معاذ اللہ تہمت لگاتے ہیں حضرت سلیمان علیہ السلام. ہمارے یہاں بھی بڑا مشہور ہے سلیمانی ٹوپی اور سلیمانی جو ہے وہ تعویذ, تو یہ چیزیں جو ہیں مناسب نہیں ہیں حضرت سلیمان علیہ السلام سے انہیں وابستہ کرنا. تو بہرحال یہاں ذکر آ رہا ہے کہ لوگوں کی آزمائش کے لیے اللہ تعالیٰ نے دو فرشتے بابل شہر میں نازل فرمائے, ہاروت اور ماروت, اور وہ فرشتے جو ہیں وہ سکھاتے نہیں تھے جادو, بلکہ لوگوں کو اس سے منع کرتے تھے, لیکن لوگوں نے خود ہی ان سے جادو سیکھ لیا. جیسے کوئی کہے کہ بھئی درخت کو سجدہ نہ کرو, یہ شرک ہے, تو یہ بجائے رکنے کے لوگ درخت اس کو سجدہ کرنے لگے. تو اسی طرح کا معاملہ ان فرشتوں کے ساتھ ہوا. فرمایا فَيَتَعَلَّمُونَ مِنْهُمَا, پس لوگوں نے معلوم کر لیا ان سے جادو بغیر ان کے سکھائے. مَا يُفَرِّقُونَ بِهِ بَيْنَ الْمَرْءِ وَزَوْجِهِ, اور سیکھا بھی کیا, وہ چیز جیسے جدائی ڈالیں ایک شوہر اور اس کی بیوی کے درمیان. وما هم بضارين به من احد, اور نہیں تھے وہ نقصان پہنچا سکتے اس جادو کے ساتھ کسی کو بھی, الا باذن اللہ, مگر اللہ کے اذن سے. تو یہ بھی یاد رکھیے کہ جادو کسی کو نقصان نہیں پہنچا سکتا جب تک کہ اللہ کا اذن نہ ہو, اور جادو زیادہ تر ایسے لوگوں پر اثر کرتا ہے جو ناپاک اور گندے اور گناہوں میں آلودہ ہوتے ہیں. نیک اور پاک صاف رہنے والے, باوضو رہنے والے اور نیکیاں کرنے والے لوگ جو ہیں, گناہوں سے بچے ہوئے لوگ, وہ جادو کے اثر میں اس طرح اتنی جلدی نہیں آتے. تو فرمایا وَيَتَعَلَّمُونَ مَا يَضُرُّهُمْ وَلَا يَنفَعُهُمْ, اور وہ سیکھتے تھے لوگ آپس میں جو چیز انہیں نقصان پہنچاتی تھی اور جو فائدہ نہ دیتی تھی انہیں. وَلَقَدْ عَلِمُوا, اور وہ خوب جانتے تھے, لِمَنِ اشْتَرَاهُ مَا لَهُ فِي الْآخِرَةِ مِنْ خَلَاقٍ, کہ جس کسی نے جادو لیا تو نہیں اس کے لیے آخرت میں کوئی بھی حصہ. ولا بئس ما شروا به انفسهم, اور بہت بری ہے وہ چیز جس کے بدلے انہوں نے بیچا اپنے آپ کو. لو کانوا یعلمون, کاش کہ وہ جانتے. ولو انہم آمنوا واتقوا, اور اگر وہ ایمان لے آتے اور پرہیزگاری اختیار کرتے. لمثوبتم من عند اللہ خیر, تو البتہ اللہ کے ہاں ثواب انہیں حاصل ہوتا بہت بہتر. لو کانوا یعلمون, کاش کہ وہ جانتے. فرمایا یا ایھا الذین آمنوا, یہاں تشبہ علی الیہود کی ممانعت کی جا رہی ہے, یہود کی پیروی سے روکا جا رہا ہے. فرمایا اے لوگوں جو ایمان لائے ہو, لا تقولوا رائنا, نہ کہا کرو رائنا. رائنا کا مطلب ہوتا تھا ہماری رعایت فرمائیے. نبی اکرم صلی اللہ علیہ وسلم وعظ و نصیحت فرما رہے ہوتے, صحابہ سن رہے ہوتے, अगर कोई बात आपकी कोई ना सुन पाता तो कहता रायना जरा हमारी रियायत कीजिए, आप सल्लल्लाहु अलैहि वसल्लम ये सुनकर दोहरा देते थे। वकूल उन्ज़ुरना वस्माऊ, यहाँ कहा जा रहा है कि रायना ना कहा करो बल्कि कहा करो उन्ज़ुरना, यानी हमारी तरफ तवज्जो फरमाए, वस्माऊ और गौर से सुनो। वलिल काफिरीन अज़ाबुन अलीम, और काफिरों के लिए दर्दनाक अज़ाब। वजह यह है पस मंजर में कि ये मुनाफिकीन जो कि यहूदियों के चेले थे, ये आकर आप सल्लल्लाहु अलैहि वसल्लम की महफिल में कहते थे राईना, आईन को जरा खींच देते थे, उसका मतलब हो जाता है चरवाहे, यानी ये एक तरह की बस आप कहें बेअदबी वाला अंदाज था कि ए हमारे चरवाहे। जब साहबा कहते थे ये आपने क्या कहा, ये तुमने क्या कहा, तो कहते थे हमने तो राईना कहा है, हमारी रियायत को राईना थोड़ी कहा। तो ये इसलिए अल्लाह ताला ने कहा कि ये लफ्ज ही छोड़ दो और उन दोनों कह दिया करो और गौर से सुनो ताकि दोबारा कहलवाने की जरूरत ही ना। आगे कुफार व मुशरिकीन के हद का हसद का बयान है। मायावद्दुल्लज़ीना कफरू, और नहीं चाहते वो लोग जो काफिर हैं, मिन अहलिल किताबी वलल मुशरिकीन, अहले किताब में से और मुशरिकीन में से, अयुनज़्ज़ला अलैकुम मिन खैरिन मिन रब्बिकुम, नाज़िल हुआ है मुसलमानों तुम पर कोई भी खैर तुम्हारे रब की तरफ से, वल्लाहु यख्तस्सु बिरहमतिही मन यशा, अल्लाह खास कर लेता है अपनी रहमत के लिए जिसे वो चाहता है, वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, अल्लाह बहुत अजीम फजल वाला है। उससे पहले बनी इसराइल में अंबिया भेजे, अब बनू इस्माइल में भेजे, वो जिस पर चाहता है जो है वो अपना फजल फरमाता है, आखिरी रसूल उसने बनू इस्माइल में भेजा। आगे से नासिख और मनसूख और उसकी हिकमत बयान हो रही है। मा नंसख मिन आयतिन औ नुन्सिहा, और हम नहीं मनसूख करते कोई आयत और ना ही उसे भुलाते हैं। बाज़ दफ़ा जो है ननसब की मिसाल है कि हुक्म ख़त्म हो जाए लेकिन जो है वो आयत मौजूद हो, जैसे हम आगे पढ़ेंगे इंशाल्लाह सूरह बकरा में आयत नंबर 184, वहाँ रोज़ों के इब्तदाई हुक्म का जिक्र है कि जो कोई रोज़ा रखने की ताकत रखता हो लेकिन ना रखना चाहे तो वो एक मिस्कीन को फ़िदिया दे दिया करे दो वक्त के खाने का। लेकिन ये फिर मनसूख हो गई ये रियायत आयत नंबर 185 से सूरह बकरा में, कि वहाँ कहा गया फमन शाहिदा मिनकुम शारा फलियासुन, अब जो कोई तुम में से इस महीने को पाए वो अब जरूर रोजे रखे। तो एक तो ये अंदाज होता है कि आयत मौजूद होती है लेकिन हुक्म साबित हो जाता है। दूसरा जो नून से हा कहा गया कि अल्लाह भुला ही देते हैं, वो आयत भी मनसूख हो जाती है हुक्म भी मनसूख हो जाता है। जैसे मच्छर के पर का पीछे हमने जिक्र पढ़ा कि अल्लाह नहीं झिझकता कि मिसाल बयान करे मच्छर की या उसके हकीकत की, तो आप पूरे कुरान में देखते हैं कहीं पर मच्छर की मिसाल बयान नहीं हुई है। मुफस्सिरीन ने लिखा कि पहले शायद कोई आयत थी और जो बाद में जो है मनसूख कर दी गई। तो फरमाया नाति बे खैर मिन्हा व मिस्लिहा, हम किसी आयत को नहीं भुलाते ना मनसूख करते मगर हम ले आते हैं उससे बेहतर या उस जैसी। अलम तआलम अन्नल्लाह अला कुल्ली शैइन कदीर, बच्चे आप भी जानते कि अल्लाह हर चीज पर कुदरत रखने वाले। तो गोया राइना कहने से मना करके उन्ज़ुरना ले आए अल्लाह ताला, एक और चीज जिसमें थोड़ा जो है वो यहूदी उसे बिगाड़ रहे थे उसकी जगह ऐसा लफ्ज ले आए जो बिगाड़ा नहीं जा सकता। इसी तरह ये हम आगे सूरह अनफाल में पढ़ेंगे कि शुरू में कहा गया है कि एक मोमिन 10 काफिर के बराबर, लेकिन बाद में फिर कहा गया कि एक मोमिन जो है 2 काफिरों के बराबर है, क्योंकि ईमान की वो कैफियत नहीं जो पहले थी। इसी तरह इससे ये बात भी निकलती है कि कुरान सबका तमाम किताबों का नासिख है, अब बाकी किताबों पर अमल नहीं होगा, अब कुरान पर अमल होगा। कुरान के आने से सबका तमाम किताबें मनसूख हो गई, और ये नासिख और मनसूख का वही मामला है जैसे एक माहिर डॉक्टर पहले कोई दवाएं लिखता है फिर वो देखता है कि अब जो है इस मरीज को इस दवा की नहीं इसकी ज़रूरत है तो दवाई बदल देता है। इसी तरह अल्लाह ताला जो है खूब इल्म रखने वाले हैं और खूब हिकमत रखने वाले हैं, तो वो जब ऐसा करते हैं कि किसी पहले हुक्म को मनसूख करते हैं तो उससे बेहतर जो है वो हुक्म ले आते हैं। आगे से अजमत बारी ताला का बयान है। अलम तआलम अन्नल्लाहु लहु मुल्कु समावाति वल अर्ज़, क्या आप नहीं जानते कि अल्लाह ही के लिए जो कुछ आसमानों में है, यानी जो अल्लाह ही के लिए बादशाहत आसमानों और जमीन की, वमा लकुम मिन दूनिल्लाह, और नहीं तुम्हारे लिए सिवाय उस अल्लाह के मैं वलियों वाला नसीर, ना कोई दोस्त और ना ही कोई मददगार। आगे बेजा सवालात से रोका जा रहा है। फरमाया अम तुरीदून अन तसअलु रसूलकुम, ऐ मुसलमानों क्या तुम चाहते हो कि तुम भी सवाल करो अपने रसूल से, कमा सुअला मूसा मिन कब, जैसे कि सवाल किए गए थे मूसा अलैहिस्सलाम से पहले, वो गाय वाला वाकया हम पढ़ाए सवाल दर सवाल दर सवाल करके, तो फरमाया फकत जल्ला सवा सभी, बल्कि अल्फाज है वमन यतबदल الكفر بالإيمان, और जो कोई बदल ले कुफर को ईमान के वक्त, फकत जल्ला सवा सभी, तो वो तो जो है भटक गया सीधे रास्ते से। तो ये ज्यादा सवालात पसंदीदा नहीं है। मुस्लिम शरीफ की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुमसे पहले लोग अंबिया से कसरत सवालात और उनसे जो है वो इख्तलाफात की वजह से हलाक किए गए। आगे फिर यहूद की दुश्मनी का जिक्र है और यहूद के मुसलमानों से हसद का जिक्र है। फरमाया बद्दा कसीर मिन अहले किताब, और चाहते हैं अक्सर लोग अहले किताब में से, लव यरुद्दूनकुम मिन बादी ईमानकुम कुफारा, कि तुम लौट जाओ अपने ईमान लाने के बाद कुफर में, हसदम मिन इंद अनफुसहिम, और वजह क्या है, हसद है जो उनके जियो में जो है वो उनके अंदर है, मिन बादी मा तबय्यना लहुमुल हक, यानी बाद इसके के जाहिर हो चुका उन पर हक, फाफू वस्फहू, बस तुम माफ करो और दरगुजर करो, तर्क सजा और तर्क मलामत का जिक्र, हत्ता याती अल्लाह बिअम्रिह, यहाँ तक कि अल्लाह ले आए अपना हुक्म, यानी तो हुक्म दे दे क़िताल करने का, जंग करने का यहूद से, फिर उनसे जो है बदला लिया जाए। इन्नल्लाह अला कुल्लि शयइन क़दीर, और बेशक अल्लाह हर चीज का खूब कुदरत रखने वाला। वाक़िमुस्सलात व आतुज़ ज़का, और कायम करो नमाज और अदा करते रहो ज़कात। वमा तुक़द्दिमू लिअन्फुसिकुम मिन खैर, और जो कुछ तुम आगे भेजोगे अपने लिए नेकियों में से भलाइयों में से, तजदू इंदल्लाह, उसे मौजूद पाओगे अल्लाह के पास। इन्नल्लाह बिमा तअमलून बसीर, और बेशक जो कुछ तुम करते हो अल्लाह ताला उसे खूब देखने वाला है। यहूद की खुशफहमियों का जिक्र, और ये सूरत बल्कि पारी के अख्तिताम पर जो है वो पांच मबाइस आ रहे हैं यहूद के एतराजात, उनके जवाब। तो फरमाया वकालू लन यदखुल जन्नत इल्ला मन काना हुदन औ नसारा, और ये कहते हैं कि नहीं दाखिल होगा जन्नत में मगर वो जो हो यहूदी या ईसाई। तिलका अमानी जो हूँ, इसका जवाब दिया जा रहा है, ये इनके महज खुशफहमी है। कुल हाथो बुरहानकुम इन कुंतुम सादिकीन, ऐ नबी इनसे कहिए लाओ दलील लाओ अगर तुम सच्चे हो। कहाँ लिखा है तौरात में, कहाँ लिखा है इंजील में कि सिर्फ जो यहूदी होगा या ईसाई होगा वही जन्नत में जाएगा, बल्कि कहा गया बला मन असलमा वजहहू लिल्लाह व हुवा मुहसिन, हाँ जिस किसी ने झुका दिया अपना चेहरा अल्लाह के आगे और वो हो भी नेकोकार, फला हुआ अजरो हुआ इंदा रब्बिही, बस उसी के लिए है उसका अजर उसके रब के पास। फला खौफुन अलैहिम वला हुम यहज़नून, ना तो उसे कोई खौफ होगा और ना वो गम से दो चार होगा। अब ये यहूद का जो है वो बाईसवा जो यहाँ बयान हो रहा है। वकालत यहूद लैसत नसारा अला शय, और यहूदी कहते हैं कि नसरानी यानी ईसाई किसी दलील पर नहीं है। वकालत नसारा लैसत यहूद अला शय, और ये ईसाई कहते हैं यहूदी किसी दलील पर नहीं है। वहुम यतलून अलकिताब, हालांकि दोनों एक ही किताब पढ़ते हैं, ये ओल्ड टेस्टिमेंट न्यू टेस्टिमेंट से उन्होंने फर्क किया हुआ, लेकिन बाइबल क्या है, इसमें ओल्ड टेस्टिमेंट जो है वो असल में तौरात है, न्यू टेस्टिमेंट इंजील है। तो यहूदी हो ईसाई हो दोनों बाइबल पढ़ते हैं, लेकिन दोनों एक दूसरे का रद्द करते हैं, वो कहते वो गलत है, वो कहते ये गलत है। सल्लल्लाहु अलैहि वसल्लम बैनहुम यौमल क़यामा, फसल अल्लाह ताला फरमा रहे हैं कि, बल्कि थोड़ा सा टुकड़ा रह गया, कज़ालिका क़ाला अल्लज़ीना ला यअलमूना मिस्ला क़ौलिहिम, ऐसे ही कहते वो लोग यानी मुशरिकीन मक्का जो इल्म नहीं रखते कुछ भी उन्हीं की सी बात, यानी वो बाकियों को गलत कहते हैं कि मुसलमान गलत है हम सही। सल्लल्लाहु यहकुमु बैनहुम यौमल क़यामा, बस अल्लाह अमली फैसला फरमा देगा इनके दरमियान क़यामत के दिन। सीमा तानू की ही अख्तलिफून, उन तमाम बातों में जिनमें वो झगड़ रहे हैं, वो आप देखेंगे कि फ़िरकों और गुरोहों में बढ़ जाना और एक दूसरे की तरदीद और तकदीब में सारी कोशिशें लगा देना। आज ये हमारा भी हाल है, पहले यहूद और नसारा ही लड़ रहे थे, आज तो मुसलमान आपस में फिरका फिरका हो, एक फिरका दूसरे फिरके के ऊपर कुफर के फतवे लगाता है, वो इनके ऊपर कुफर के फतवे लगाता है। आगे मुशरिकीन मक्का के जराइम बयान हो रहे हैं, उसमें मस्जिदों को वीरान करना, आयात 114 से 118 तक मुशरिकीन मक्का के जराइम। फरमाया वमन अज़लमु मिम्मन मनअ मसाजिद अल्लाह, और उससे बढ़कर कौन जालिम होगा जो रोके लोगों को अल्लाह की मस्जिदों से, अन युज़्कुरा फ़ीहा इस्मुहु, इस बात से कि जिक्र किया जाए उन मसाजिद में अल्लाह के नाम का। वसअ फ़ी ख़राबिहा, कोशिश करे उन मस्जिदों की वीरानी के लिए, اولئک ما کان لہم ان یدخلوہا, اور نہیں ایسے لوگوں کو حق کہ وہ داخل ہوں ان مسجدوں میں, الا خائفین, مگر بہت ڈرتے ہوئے. لہم سے دنیا سے جیو, ایسے لوگوں کا انجام کیا ہوگا, ان کے لیے دنیا میں رسوائی ہے. ولہم فی الآخرہ عذاب ہونا بھی, اور انہیں کے لیے آخرت میں دردناک یعنی عظیم عذاب ہے. تو مشرکین مکہ مسلمانوں کو مسجد حرام سے روکتے تھے, یہاں تک کہ آج صلی اللہ علیہ وسلم نے جب سن 6 ہجری میں صحابہ کے ساتھ عمرے کا ارادہ فرمایا تو مشرکین نے مکہ میں داخل نہیں ہونے دیا, صلح و جگہ ہوئی اور پھر انہوں نے کہا اگلے سال آپ عمرہ ادا کیجیے گا. اسی طرح ذکر آتا ہے کہ آپ صلی اللہ علیہ وسلم جب مکہ میں قرآن پڑھ رہے ہوتے تھے نماز میں, تو ابو جہل آپ کو روکتا تھا, سورہ علق میں اس کا ذکر آتا ہے, ارائیت الذی ینا عبدا اذا صلی, کہ آپ نے دیکھا اس شخص کو جو منع کرتا ہے ایک بندے کو نماز سے. آگے سے بیان ہو رہا ہے کہ ہمارا قبلہ اللہ ہے, اور یہ اصل میں تحویل امت کا ذکر آ رہا ہے, 14 رکوع جو ہے اختتام پر ہے, اور آگے سے جو 4 رکوع آئیں گے وہ تحویلی نوعیت ہیں. چنانچہ یہاں کعبے کی بات کی جا رہی ہے, وَلِلَّهِ الْمَشْرِقُ وَالْمَغْرِبُ, اور اللہ ہی کا ہے مشرق اور مغرب, فَأَيْنَمَا تُوَلُّوا فَثَمَّ وَجْهُ اللَّهِ, تو جدھر سے تم رخ کرو گے ادھر ہی جو ہے وہ اللہ کا رخ ہوگا. اِنَّ اللَّهَ وَاسِعٌ عَلِيمٌ, اور بے شک اللہ بڑی وسعت والا سب کچھ جاننے والا. غالب نے بڑا خوب کہا ہے, پرے سرحد ادراک سے اپنا مسجود قبلے کو اہل نظر قبلہ نما کہتے ہیں, تو اللہ تعالیٰ کی بھی ایک طرف میں قید نہیں ہے, جہاں آدمی رخ کرے وہاں اللہ تعالیٰ. تو اصل میں یہ سفر کے لیے خاص ہے, اور وہ بھی آپ کو پتہ ہے ویرانوں میں اور صحراؤں میں سفر کیا جا رہا ہے, ڈائریکشن کا پتہ نہیں ہوتا تھا, تو اس میں طریقہ یہ تھا کہ جس سے بھی جو ہے وہ آدمی کو اندازہ ہو کہ قبلہ شاید ادھر ہوگا اس سے نماز پڑھے, تو اللہ تعالیٰ ہر سنت میں موجود ہے. البتہ آگے پھر حکم آ رہا ہے قبلے کی تحویل کا, اور ہم جانتے ہی ہیں کہ جب آپ صلی اللہ علیہ وسلم ہجرت فرما کر مدینہ گئے تو شروع کے 16-17 ماہ آپ نے بیت المقدس کی طرف رک کر کے نماز پڑھا جو یہود کا قبلہ تھا, اور پھر 16-17 ماہ کے بعد اللہ نے حکم دیا اور پھر آپ نے بیت المقدس سے رخ پھیر کر خانہ کعبہ کی طرف جو ہے رخ فرمایا. اس کی تمہید میں یہ مضمون آ رہا ہے, دلائل توحید بھی دیے جا رہے ہیں اور شرک کا ابطال کیا جا رہا ہے. فرمایا وقال اتخذ اللہ ولدا, اور وہ کہتے ہیں کہ اللہ نے بنا لیا بیٹا, سبحانہ, اللہ تعالیٰ اس سے پاک ہے, بل لہ ما فی السماوات والارض, دیکھیں انسان کے لیے اولاد کا نہ ہونا عیب ہے لیکن اللہ کے لیے اولاد کا ہونا عیب ہے, کیونکہ اللہ نے کو موت نہیں آنی, اللہ پر کمزوری نہیں تاری ہونی, اللہ نے بوڑھا نہیں ہونا, تو اللہ ہمیشہ سے ہمیشہ رہنے والا ہے, اسے کسی اولاد کی ضرورت نہیں. آگے جو ہے وہ دلائل دیے جا رہے ہیں کہ اللہ کو کیوں اولاد کی ضرورت نہیں, بل لہو ما فی السماوات والارض, بلکہ اسی کا ہے جو کچھ آسمانوں اور زمین میں, تو گویا اللہ مالک ہے, باقی ہم سب اللہ کی مملوک ہیں, تو اللہ کو کیا اولاد کی ضرورت. فرمایا کل لہو قانتون, سب اسی اللہ کے فرما بردار ہیں, وہ معبود ہے, باقی سارے اس کے غلام ہیں, عباد ہیں. فرمایا بدی اور سماواتی والارض, اس نے پیدا کیا آسمانوں اور زمین کو, گویا خالق وہ ہے, باقی پوری کائنات مخلوق ہے. اور چوتھی دلیل دی جا رہی ہے, وَإِذَا قَضَى أَمْرًا, اور جب بھی وہ ارادہ کرتا ہے کسی کام کا, فَإِنَّمَا يَقُولُ لَهُ كُن فَيَكُونُ, بس وہ کہتا ہے ہو جا اور وہ کام ہو جاتا ہے. تو اللہ متصرف ہے اس پوری کائنات میں, اور اللہ کے علاوہ باقی جتنے غیر متصرف ہیں, تو اللہ کو اولاد کی کوئی حاجت نہیں. فرمایا وقال الذين لا يعلمون, ایمان لانے کا بہانہ بیان ہو رہا ہے مشرکین کا, اور کہتے وہ لوگ جو علم نہیں رکھتے, اشارہ مشرکین مکہ کی طرف ہے, لولا يكلمون الله, کہ کیوں نہیں کلام کرتا اللہ ہم سے. مشرکین کے بڑے بڑے تعداد کہتے تھے کہ اللہ ہم سے کہے کہ محمد صلی اللہ علیہ وسلم سچے نبی ہیں تو ہم مان لیں گے, اللہ ہم سے کیوں نہیں بات کرتا, او تعطینا آیا, یا کیوں نہیں آتا ہمارے پاس کوئی معجزہ. کذالک قال الذین من قبلہم مثل قولہم, اور ایسے ہی کہا کرتے تھے وہ لوگ جو ان سے پہلے سے, انہیں کسی بات, تشابہت قلوبہم, ایک جیسے ان کے دل, حق نہ ماننے میں بہانے بہت ہیں ان کے پاس, تو بات ماننی نہ ہو تو 100 بہانے. تو فرمایا قد بینا الآیات, اور بے شک ہم نے واضح کر دی ہیں جو ہے اپنی آیات, وہ پہچانتے ہیں کہ آپ اللہ کے رسول ہیں, قرآن کو ان کے سامنے نازل ہو رہا ہے کہ اللہ کا کلام ہے, لے قومی یوقنون, لیکن یہ نشانیاں کس کے لیے ہیں, ان لوگوں کے لیے جو یقین رکھنے والے ہیں. آگے بیان ہو رہا ہے کہ منوانا کام نہیں ہے, دائی کا پہنچانا جو ہے وہ ہمارا کام ہے. और फरमाया इन्ना अरसलना का बिलहा, और बेशक हमने ए नबी सल्लल्लाहु अलैहि वसल्लम आपको भेजा है सच्चाई के साथ, बशीरा व नजीरा, बशारत देने वाला बनाकर, जो नेक लोग हैं ईमान लाए नेकियों पर गामजन है उन्हें बशारत है खुशखबरी, और नजीर कहते हैं खबरदार करने वाले को, जो ईमान नहीं लाते अल्लाह की नाफरमानियां कर रहे हैं उन्हें खबरदार करने वाले अल्लाह के रसूल। वला तुसालू अन असाबिल जहीम, और आपसे बात कुछ नहीं होगी अहले जहन्नुम के बारे में कि जहन्नुम में क्यों चले गए, आपका काम थे पहुंचा देना है। तो फरमाया वलन तर्दो अंकल यहूदू वलन नसारा, और हरगिज राजी नहीं होंगे आपसे यहूदी और ना नसरानी, हत्ता तब तब आमिल्लता हूँ, जब तक कि आप उनके दीन की पैरवी ना करने लगे। हमें गौर से सुनना चाहिए कौन कह रहे हैं, अल्लाह ताला कह रहे हैं, यहूदो नसारा कभी हमारे दोस्त नहीं बन सकते, ये उस वक्त तक जो है वो हमारे साथी नहीं होंगे जब तक कि हम खुद यहूदियों का दीन अख्तियार ना कर लें या हम खुद ईसाई ना बन जाए, जब तक हम मुसलमान हैं कभी हमारे साथी नहीं हो सकते। तो फरमाया कुल इन्ना हुदल्लाहि हुवल हुदा, ऐ नबी आप कह दीजिए कि हिदायत तो अल्लाह ही की दी हुई हिदायत है, वला इन तबाता अहवाहुम, और अगर आप पैरवी करें उनकी ख्वाहिशों की, बाद अल्लज़ी जाअका मिनल इल्म, इसके बाद कि आ चुका है आपके पास इल्म, मा लका मिनल्लाहि मिन वलीयिन वला नसीर, तो नहीं होगा आपके लिए अल्लाह के यहाँ कोई दोस्त ना कोई मददगार। ये असल में कहा आप सल्लल्लाहु अलैहि वसल्लम को जा रहा है और सुनाया यहूद और नसारा को जा रहा है कि तुम्हारे कहने में आकर हमारे नबी कभी भी तुम्हारी पैरवी नहीं कर सकते। आगे तिलावत कुरान का मफहूम बयान हो रहा है, अल्लज़ीना आतैनाहुमुल किताब, वो लोग जिन्हें दिए हमने किताब, यतलूनहु हक्का तिलावती, वो इसकी तिलावत करते हैं जैसा कि इसकी तिलावत का हक है, उलाइका युमिनूना भी, और यही है जो ईमान रखते हैं इस पर, वमन यकफुर भी, और जो इस कुरान का इनकार करता है, फौलाइका हुमुल खासिरून, पर वही लोग खसारा उठाने वाले हैं। अल्लाह ताला हमें कुरान का हक अदा करने की तौफीक अता फरमाए, और कुरान का हक क्या है कि इसे माना जाए कि अल्लाह की किताब है, इसे रोजाना पढ़ा जाए, इसे समझा जाए कि इसमें अल्लाह ने क्या फरमाया, फिर जो जो आपका मात आते रहे उन पर अमल किया जाए, फिर से चार दाम के आलम में फैलाया जाए, क्योंकि अब कोई और नबी और रसूल नहीं आएगा, ये हमारी जिम्मेदारी है। सहाबा का मामला ये था कि अक्सर सहाबा रोजाना एक मंजिल कुरान पढ़ते थे और एक हफ्ते में कुरान मुकम्मल कर लेते थे। हमें गौर करना चाहिए हमारा कितना ताल्लुक है कुरान से। अब इस पारे के दो रुकू रह गए, इंशाल्लाह ये भी हम चंद मिनटों में कर लेते हैं। और बनी इसराइल से यहाँ सर्दे जो उनका इख्तिताम हो रहा है, चौथवा जैसे आप देखें चौथवा रुकू खत्म हुआ है यहाँ, चुनाव फरमाया या बनी इसराइल, ऐ बनी इसराइल, उस कुरू ने अमतीय नाम तो अलैकुम, याद करो मेरे एहसानात जो मैंने किए तुम पर, वह अन्नी फजल तुम अलमी, और मैंने तुम्हें फजीलत दी थी तमाम जहान वालों पर, तजजी नफ्सुन अन नफ्सिन शैया, और डर उस दिन से कि नहीं काम आएगी कोई जान किसी जान से कुछ भी, वला युक्बलु मिन्हा अदल, और नहीं कबूल किया जाएगा उनसे कोई भी तावान, वला तनफउहा शफा, और नहीं फायदा देगी उन्हें कोई भी सिफारिश, वला हुम युनसरून, और ना ही वो मदद दिए जाएंगे। अब जहाँ से जो आगे चार रुकू आ रहे हैं, इंशाल्लाह दो का आज मुताला करेंगे दो का कल, तो उसमें पहली चीज ये समझ लें कि रुकू नंबर 15 से 18 तक ये तहवीली नौइयत के रुकू, इनमें साबका उम्मत मुस्लिमा यानी बनी इसराइल को उसके ओहदे से माजूर किया जा रहा है, और उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की ताजपोशी की जा रही है, इन्हें दोनों क़िबलों का मुतवल्ली बनाया गया, और इन्हें अल्लाह ताला ने अपनी आखिरी किताब दी और कहा कि अब तुम हो जो अल्लाह के दीन को के अलंबरदार हो। और इसी तरह यहाँ इन रुकों में उन हस्तियों पर बात की गई है जो दोनों उम्मतों में मुश्तरक हैं, यानी एक तो इब्राहिम अलैहिस्सलाम की शख्सियत और दूसरा खाना काबा जो कि इन दोनों उम्मतों में जो है वो मुश्तरक है। फरमाया वह इज बतला इब्राहिम रब्बहु बिकलिमातिन फतम्महुन, और याद करो जब से आजमाया इब्राहिम अलैहिस्सलाम को उनके रब ने बड़ी बड़ी बातों में, उन सब के सब में पूरे उठते, काला इन्नी जाइलुक लिन्नासि इमामा, इंशाल्लाह इस पर तफसील से आगे हम बात करेंगे सूरह ताफात के, अल्लाह ने क्या क्या इम्तहान लिए, और इब्राहिम अलैहिस्सलाम हर इम्तहान में कामयाब रहे। सबसे सख्त इम्तहान था कि 100 साल उम्र हजरत इब्राहिम अलैहिस्सलाम की, और एक इकलौता बेटा हजरत इस्माइल अलैहिस्सलाम 13 बरस के, और अल्लाह ने हुक्म दिया कि इन्हें मेरी राह में जो ज़िबा करें, और इब्राहिम अलैहिस्सलाम ने अपने तौर पर तो छुरी चला दी और बेटे को कुर्बान कर दिया अल्लाह के आगे। ये अल्लाह ताला ने इस्माइल अलैहिस्सलाम को जिंदा रखा, تو انشاءاللہ سورۃ صافات میں ہم جو ہے اس پر مزید بات کریں گے. اور جو لوگ انٹرسٹ رکھتے ہوں تو فلسفہ قربانی کے نام سے کتاب کیا موجود ہے وہ حاصل کیجیے. اسی طرح قرآن پر بات ہوئی تھی تو قرآن مجید کے مسلمانوں پر حقوق کتاب سے موجود ہے تو اس سے استفادہ فرمائیے. آگے فضیلت بناء کعبہ کا ذکر آ رہا ہے. فرمایا جعلنا البیت مثابۃ للناس وامنا, اور جب بنایا ہم نے کعبے کو عبادت گاہ لوگوں کے لیے امن کی جگہ. واتخذوا من مقام ابراہیم مصلی, اور ہم نے حکم دیا کہ بناؤ مقام ابراہیم کو نماز کی جگہ. وعاہدنا الی ابراہیم و اسماعیل, اور ہم نے حکم دیا ابراہیم علیہ السلام کو اسماعیل علیہ السلام کو. ان طاہرا بیتی, کہ پاک صاف رکھے ہمارے گھر کو. یہ ظاہری نجاست سے بھی اور باطنی نجاست سے بھی, یعنی کفار اور مشرکین سے. للطائفین والعاکفین والرکع السجود, یعنی طواف کرنے والوں, اعتکاف کرنے والوں اور رکوع اور سجود کرنے والوں کے لیے. اس میں بعض مفسرین نے طواف کرنے والوں سے مراد لیے مکہ سے باہر رہنے والے, جو آتے ہیں مکہ کی زیارت کر کے واپس چلے جاتے ہیں, پھر آتے ہیں زیارت کر کے واپس چلے جاتے ہیں. اور اعتکاف کرنے والوں سے مراد لیے وہاں کے مقامی لوگ جو مکہ کے رہنے والے. آگے پھر ابراہیم علیہ السلام کی دعائیں ہیں. فرمایا وَإِذْ قَالَ إِبْرَاهِيمُ, اور یاد کرو جب کہ دعا فرمائی ابراہیم علیہ السلام نے. رب اجعل هذا بلدا آمنا, اے اللہ بنا دیجئے اس شہر کو, مکہ شہر کو, امن کا شہر. وَارْزُقْ أَهْلَهُ مِنَ الثَّمَرَاتِ, اور روزی دیجئے اس کے رہنے والوں کو پھلوں میں سے. جیسے آپ دیکھیں گے بالکل چٹیل جو ہے جگہ ہے, چاروں طرف پہاڑ ہے, بیچ میں وادی ہے. وادی غیر زرعین, یعنی زراعت وہاں نہیں ہوتی, ایسی جگہ ہے جہاں کوئی ٹکتا ہی نہیں. لیکن ابراہیم علیہ السلام دعا کر رہے ہیں کہ یہاں کے رہنے والوں کو پھلوں سے رزق دیجئے. اب دنیا جہاں کا پھل وہاں موجود ہوتا ہے, یعنی پاکستان سے ہم لوگ جاتے ہیں تو ایسے ایسے پھل اور سبزیاں جو ہم نے یہاں دیکھی نہیں کبھی. تو اللہ تعالیٰ نے دعا قبول فرمائی. فرمایا من آمن منہم باللہ والیوم الآخر, یعنی ہر اس شخص کو جو ایمان لائے اللہ پر اور آخرت کے دن پر. قال, اس پر اللہ تعالیٰ نے فرمایا ومن کفر فأمتعه قلیلا, جو کوئی انکار کرے گا کفر کرے گا وہ بھی فائدہ اٹھا لے تھوڑا سا. ثم اضطروه الى عذاب النار, پھر جو ہے میں اسے دھکیل دوں گا آگ کے عذاب کی طرح. وبئس المصیر, اور وہ بہت بری جگہ لوٹنے کے بعد. اللہ ہم سب کو محفوظ فرمائے. آگے خانہ کعبہ کی تعمیر کا ذکر آ رہا ہے. ابراہیم علیہ السلام معمار ہیں, اسماعیل علیہ السلام مزدوری کر رہے ہیں. اسماعیل علیہ السلام پتھر ڈھو ڈھو کر اٹھا اٹھا کر والد کو دے رہے ہیں, ابراہیم علیہ السلام جو ہے وہ خانہ کعبہ کی بنیادیں بلند کر رہے ہیں. تو فرمایا وَيَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلَ, اور جب اٹھا رہے تھے ابراہیم علیہ السلام بنیادیں کعبہ کی اور اسماعیل علیہ السلام بھی. ربنا تقبل منا, دونوں باپ بیٹے دعا کر رہے تھے اللہ اس عبادت کو قبول فرمائیے ہم سے. اِنَّكَ أَنْتَ السَّمِيعُ الْعَلِيمُ, بے شک ہے اللہ آپ سب کچھ سننے والے, سب کچھ جاننے والے. ربنا وجعلنا مسلمین لك, دیکھیں دونوں باپ بیٹا کتنی بڑی خدمت کر رہے ہیں, کتنا بڑا کام کر رہے ہیں, خانہ کعبہ کی تعمیر, اور دعا کیا کر رہے ہیں. اے ہمارے رب بنائے رکھے ہمیں مسلمان, اپنا فرما بردار. ومن ذریتنا, اور ہماری اولادوں میں بھی. امتا مسلمتا لک, ایک جماعت کو اپنا فرما بردار بنائے رکھ. وارنا مناسکنا, اور ہمیں سکھائیے اپنی عبادت کے طریقے. وتب علینا, اور ہم پر نظر کرم فرمائیے, ہماری توبہ قبول فرمائیے. اِنَّكَ أَنْتَ التَّوَّابُ الرَّحِيمُ, بے شک اللہ بہت توبہ قبول کرنے والے, مسلسل رحم فرمانے والے ہیں. ربنا وبعث فیہم رسولا منہم, اے ہمارے رب مبعوث فرمائیے ان میں ایک رسول انہی میں سے. یتلو علیہم آیاتک, جو انہیں سنائے آپ کی آیات. ویعلمہم الکتاب, اور جو انہیں تعلیم دے کتاب کی. والحکمہ, اور اس کی دانائی حکمتیں بھی بیان کرے. ویزکیہم, اور انہیں پاک کرے. انک انت العزیز الحکیم, بے شک اللہ آپ زبردست ہیں کمال حکمت والے. تو رسول کے چار بنیادی کام یہاں بیان ہو رہے ہیں, اور قرآن حکیم میں چار دفعہ ہی نبی اکرم صلی اللہ علیہ وسلم کے ان چار کاموں کا ذکر ہے, یعنی تلاوت آیات, اور تعلیم کتاب, اور حکمت, اور اسی طرح تزکیہ نفوس. اور یہ چاروں کام آپ صلی اللہ علیہ وسلم نے کیسے کیے؟ قرآن کے ذریعے سے. آگے ترغیب اسلام, فضیلت ابراہیم علیہ السلام دونوں کا ذکر آ رہا ہے. فرمایا وَمَنْ يَرْغَبُ, فرمایا وَمَنْ يَرْغَبُ عَنْ مِلَّةِ إِبْرَاهِيمَ، اور کون ہے جو روح جانی کرے ابراہیم علیہ السلام کے طریقے سے، اِلَّا مَنْ تَفِعَ نَفْسَهُ، مگر اس کے جو خود ہی حماقت میں مبتلا، وَلَقَدْ اِخْتَرْنَاهُ فِي الدُّنْيَا، اور بے شک ہم نے تو منتخب کر لیا ہے انہیں اس دنیا میں، وَإِنَّهُ فِي الْآخِرَةِ لَمِنَ الصَّالِحِينَ، اور بے شک وہ آخرت میں کامل نیک لوگوں میں سے ہوں گے، دنیا میں بھی اللہ نے انہیں قبول کیا حضرت ابراہیم علیہ السلام، اور تین القابات انہیں حاصل ہوئے، خلیل اللہ یعنی اللہ کا دوست، ابو الانبیاء یعنی انبیاء کے والد، اور امام الناس تمام انسانوں کے لیے امام کا درجہ اللہ نے دنیا میں دیا، اور آخرت میں بھی بہت ہی بلند مقام جو ہے حضرت ابراہیم علیہ السلام کا ہوگا، اور اس کی وجہ کیا ہے، حضرت ابراہیم علیہ السلام کا طریقہ کیا ہے جو ہم سب کو اختیار کرنا چاہیے، فرمائے قال لہ ربہ اسلم، جب بھی ان نے کہا ان کے رب نے کہ فرما برداری اختیار کرو، قال اسلمت لرب العالمین، انہوں نے کہا میں فرما برداری اختیار کرتا ہوں تمام جہانوں کے پروردگار کی، وَوَصَّى بِهَا إِبْرَاهِيمُ بِبَنِيهِ، اور اسی کی وصیت کی ابراہیم علیہ السلام نے اپنے بیٹوں کو، وَيَعْقُوبَ، یعقوب علیہ السلام نے بھی یہی وصیت کی، اور ان لوگوں کی وصیت کیا تھی اس کی وضاحت آ رہی ہے، يَا بَنِيَّ، انہوں نے کہا ہے ہمارے بیٹوں، إِنَّ اللَّهَ اصْطَفَى لَكُمُ الدِّينَ، بے شک اللہ نے چن لیا ہے تمہارے لیے دین، فَلَا تَمُوتُنَّ إِلَّا وَأَنتُم مُّسْلِمُونَ، دیکھو تمہیں موت نہ آئے مگر اس حال میں کہ تم اس اللہ کے فرما بردار، کہ ایسا نہ ہو کہ قیامت کے دن اللہ تعالیٰ فرمائے وَمَنْ يَبْتَغِي غَيْرَ الْإِسْلَامِ دِينًا فَلَنْ يُقْبَلَ مِنْهُ وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ، جو کوئی اسلام کے علاوہ کوئی اور دین لے کر آئے گا قیامت کے دن تو اس سے ہرگز قبول نہیں کیا جائے گا، وہ قیامت کے دن خسارہ اٹھانے والوں میں سے ہوگا، تو اصل میں یہود کے یہ آباء و اجداد ہیں، یہ وہ انبیاء ہیں جن سے پھر بنی اسرائیل جو ہے وہ نکلی ہے، یعنی حضرت یعقوب علیہ السلام کے جد امجد جو ہیں ان کا ذکر آ رہا ہے، حضرت اسحاق علیہ السلام، ان کے والد حضرت ابراہیم علیہ السلام، اور یہودیوں کو بتایا جا رہا ہے بھائی تمہارے آبا و اجداد جو حقیقت ہیں وہ کیا کہہ رہے تھے، وہ اپنے بچوں کو کیا نصیحت کر رہے تھے، وہ تو توحید کی نصیحت کر رہے تھے، اللہ کی فرما برداری کی نصیحت کر رہے تھے، ام کنتم شہداء اذ حضر یعقوب الموت، اب وصیت کی تفصیل آ رہی ہے، فرمایا کیا تم حاضر تھے جب موت آئی تھی حضرت یعقوب علیہ السلام کو، اذ قال لبنیہ، تو انہوں نے کہا تھا اپنے بیٹوں سے، ما تعبدون من بعدی، کس کی تم عبادت کرو گے میرے بعد، قالوا نعبد الہک، ان کے بیٹوں نے جواب دیا تھا حضرت یعقوب علیہ السلام کون ہے، جن کا لقب تھا اسرائیل اور جن کے 12 بیٹے تھے جن سے پھر بنی اسرائیل بنی ہے جن کے خاندانوں سے، تو گویا یہود کو یہ بات بتائی جا رہی ہے، دیکھو یعقوب علیہ السلام نے کیا نصیحت کی تھی بیٹوں کو، اور بیٹوں نے کیا جواب دیا تھا کہ انہوں نے کہا تھا ہم عبادت کریں گے آپ کے معبود کی، وَإِلَٰهَ آبَائِكَ إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ وَإِسْحَاقَ، اور آپ کے بعد یعنی ابراہیم علیہ السلام اور اسماعیل علیہ السلام اور اسحاق علیہ السلام کے معبود کی الہ واحد، جو کہ ایک ہی معبود ہے یعنی اللہ کی، وَنَحْنُ لَهُ مُسْلِمُونَ، اور ہم تو اسی اللہ کے فرما بردار، تِلْكَ أُمَّةٌ قَدْ خَلَتْ، وہ ایک جماعت تھی جو گزر چکی، لَهَا مَا كَسَبَتْ وَلَكُمْ مَا كَسَبْتُمْ، ان کے لیے وہ کچھ ہے جو انہوں نے کمایا، تمہارے لیے وہ کچھ ہے جو تم کما رہے ہو، یہ کہنا کہ میرے والد تو نبی تھے بھائی وہ تو تھے، تم کیا ہو، تم کیا کر رہے ہو، تم کہاں کھڑے ہو، یہ دیکھنا ہوگا، تو فرمایا وَلَا تُسْأَلُونَ عَمَّا كَانُوا يَعْمَلُونَ، اور تم سے یہ بات پوچھ نہیں ہوگی کہ وہ کیا کرتے تھے، آگے ابراہیم علیہ السلام کون تھے اس کا ذکر کیا جا رہا ہے، وَقَالُوا كُونُوا هُودًا أَوْ نَصَارَىٰ تَهْتَدُوا، اور وہ کہتے ہیں جو ہو جاؤ یہودی یا نصرانی تو کامیاب ہو جاؤ گے، ہدایت پا جاؤ گے، قل، اے نبی نے جواب دیجئے، بل ملت ابراہیم حنیفا، بلکہ ہم نے تو اختیار کر لیا طریقہ حضرت ابراہیم علیہ السلام کا جو بالکل یکسو تھے، وما کان من المشرکین، اور وہ ہرگز شرک کرنے والوں میں سے نہیں تھے، وہ تو ایک اللہ کو مانتے تھے، آج تم نے اتنے بت بنائے ہوئے، آج تم نے اتنے خدا بنائے ہوئے، تو ہم تو ابراہیم علیہ السلام کا طریقہ اختیار کرتے ہیں، اور فرمایا قولوا آمنا، اعلان ایمان ہے نبی اکرم صلی اللہ علیہ وسلم کے ذریعے مسلمانوں کے ذریعے، اللہ تعالیٰ فرما رہے ہیں کہ اے مسلمانوں تم کہہ دو آمنا باللہ، کہ ہم تو ایمان لائے اللہ پر، وما انزل الینا، اور اس پر جو اتارا گیا ہم پر یعنی قرآن پر، وما انزل الی ابراہیم و اسماعیل و اسحاق و یعقوب و الاسباط، اور جو کچھ کے نازل کیا گیا ابراہیم علیہ السلام، اسماعیل علیہ السلام، اسحاق علیہ السلام اور یعقوب علیہ السلام پر اور ان کی اولادوں پر، وما اوتی موسیٰ و عیسیٰ، और हम उस पर भी ईमान लाए जो लाए थे मूसा अलैहिस्सलाम यानी तौरात, और जो लाए थे ईसा अलैहिस्सलाम यानी इंजील। वमा उतिया नबियूना मिन रब्बे, और जो कुछ दिया गया दूसरे नबियों को जो है वो उनके रब की तरफ से। एक रिवायत में आया है कि 100 से ज्यादा किताबें अल्लाह ने नाजिल फरमाई, एक रिवायत में है कि 304 किताबें अल्लाह ने नाजिल फरमाई। तो हम उन सबको मानने वाले हैं, लानो और नहीं पास करते हम इन अंबिया में इनमें से किसी में भी। वरना हम लहु मुस्लिमून, और हम तो सिर्फ उसी अल्लाह के फरमा बरदार हैं। फइन आमनु बिमिस्लि मा आमनतुम, बस अगर वो भी ईमान ले आए जिस तरह मुसलमानों को ईमान लायो, फकद तदउ, तो वो भी हिदायत पा गए। वइन तवल्लव, और अगर उन्होंने रूगदानी की, फइन नमा हुम फी शिकाक, तो फिर वही है धरती पर। फसयसीकहुमुल्लाह, कसम करीब काफी हो जाएगा अल्लाह ताला आपके लिए उनके मुकाबले में। वहुवा समीउल अलीम, और वो अल्लाह सब कुछ सुनने वाला सब कुछ जानने वाला। तो आप बेफिक्र हैं, ये मुशरिकीन ये यहूद ये नसारा ये आपको नुकसान नहीं पहुंचा सके, अल्लाह के शायद फरमाएगा। इस आयत की तारीखी अहमियत भी है। 18 जुलहजा को हजरत उस्मान रजी अल्लाह ताला अनु को शहीद किया गया, और जब उनकी शहादत हुई है तो कुरान की तिलावत कर रहे थे और उनका खून इन अल्फाज पर गिराया, पता यकी का हमला कि हम करीब अल्लाह ताला काफी हो जाएगा आपके लिए उनके मुकाबले। फरमाया सिबगत अल्लाह, बस इख्तियार करो अल्लाह का रंग। वमन अहसन मिन अल्लाह सिबगा, और किसका रंग बेहतर हो सकता है अल्लाह के रंग से। वरना हम लहु आबिदून, और ऐलान कर दो कि हम तो सिर्फ उसे अल्लाह की इबादत करते हैं। तो हमें हुक्म दिया जा रहा है अल्लाह का रंग इख्तियार करो। अल्लाह का रंग क्या है? तकवा, अल्लाह के अहकामात को मानना, उसकी नाफरमानी से बचना। आगे यहूद या आपके दूसरों को दावत का तरीका सिखाया जा रहा है कि दूसरों को दावत कैसे दी जाए। कुल आतुहाजूनना फिल्लाह, ऐ नबी कह दीजिए कि अगर तुम झगड़ते हो मुझसे अल्लाह के बारे में, वह हुआ रब्बुना व रब्बुकुम, तो अल्लाह हमारा भी रब है तुम्हारा भी रब है। वलना अमालुना व लकुम अमालुकुम, हमारे लिए हमारा अमाल है तुम्हारे लिए तुम्हारा अमाल। वनहनु लहू मुखलिसून, और हम तो खालिस उसी की इबादत करते हैं। अम तकूलून, या तुम कहते हो इन्ना इब्राहीमा व इस्माईला व इसहाका व याकूबा व अलअसबात, कि इब्राहिम अलैहिस्सलाम और इस्माईल अलैहिस्सलाम व इसहाक अलैहिस्सलाम और याकूब अलैहिस्सलाम और उनकी औलादें, कानू हुदन व नसारा, अच्छा वो यहूदी थे या ईसाई थे? असल में यहूदी तो हुए हजरत मूसा अलैहिस्सलाम के बाद, और ये जो अंबिया हैं ये उनसे बहुत पहले गुजरे। तो ये तो अजीब सी बात है कि ये तुम कहो कि इब्राहिम अलैहिस्सलाम यहूदी थे, भाई यहूदियत तो बहुत बात में आई। बिल्कुल इस तरह है जैसे कोई कहे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कौन थे, यानी कहा जाए कि देवबंदी थे, बरेलवी थे, अहले हदीस थे, तो ये तो बात की चीजें, वो तो कौन थे? मुस्लिम थे। तो यही यहाँ पर कहा जा रहा है कि भाई तुम क्या कहते हो इब्राहिम अलैहिस्सलाम, इस्माईल अलैहिस्सलाम, इसहाक अलैहिस्सलाम, याकूब अलैहिस्सलाम, उनकी औलादें, ये कहां यहूदी और ईसाई थे? कुल अंतुम आलमो अमिल्लाह, एनदीन से पूछे क्या तुम ज्यादा जानते हो या अल्लाह? वमन अज़लमो मिम्मन कतमा शहादतन इंदहु मिन अल्लाह, और कौन बढ़कर जालिम है उससे जो छुपाए गवाही को जो उसके पास है अल्लाह की तरफ से। वमन अल्लाह बिगाफिल अम्मा तअमलु, और नहीं अल्लाह बेखबर उस सब से जो तुम करते हो। तिलका उम्मतुन कद खलत, वो एक जमात थी जो गुजर चुकी। लहा मा कसबत, उनके लिए वो कुछ है जो उन्होंने कमाया, वो ईमान और नेक अमाल कमा गए। फरमाया वाला तुम मा कसबतुम, अब तुम्हारे लिए वो कुछ है जो तुम कमा रहे हो। हमें देखना चाहिए हमने क्या कमाई की आखिरत के लिए। वला तुसालूना अम्मा कानू यामलून, और नहीं पूछा जाएगा तुमसे उन अमाल के बारे में जो वो करते रहे। अकूलु कौली हाजा व अस्तगफिरुल्लाह ली व लकुम व लिसाइरिल मुस्लिमीन वल मुस्लिमात। दुआ फरमा लीजिए, اللهم ارحمنا بالقرآن العظيم، اللهم رحم فرما قرآن عظيم کی بدولت، واجعله لنا اماما ونورا وهدى ورحمة، اور قرآن کو بنا لیجئے ہمارے لیے امام اور نور اور ہدایت اور رحمت کا ذریعہ۔ اللهم ذکرنا منه ما نسينا، اللہ ہمیں یاد کرا دیجئے اس میں سے جو کچھ ہم بھلا بیٹھے۔ وعلمنا منه ما جهلنا، اور ہمیں علم عطا فرما دیجئے اس میں سے جو کچھ ہم نہیں جانتے۔ وارزقنا تلاوته آناء الليل وآناء النهار، और हमें कुरान की तिलावत की तौफीक अता फरमाइए दिन में भी और रात के औकात में भी। वजअलहु लना हुज्जतन या रब्बल आलमीन, और इस कुरान को हमारे हक में हुज्जत बना दीजिए ऐ तमाम जहानों के परवरदिगार। अल्लाहुम्मा जालिल कुरान रबीअ कुलूबना, अल्लाह बना दीजिए इस कुरान को हमारे सीनों की बहार। وَنُورَ صُدُورِنَا اور ہمارے سینوں کا نور, وَجِلَاءَ أَحْزَانِنَا اور ہمارے غموں کا دکھوں کا مداوا, وَذَهَابَ هُمُومِنَا وَغُمُومِنَا اور ہماری فکروں پریشانیوں کا دور کرنے کا ذریعہ. جزاکم اللہ خیر. تجزیہ باقی تراویح انشاءاللہ ادا کریں.